नमस्कार, रेडियो कार्यक्रम समृद्धि का पाइला में तपाईलाई स्वागत छ। म हुँ देव यादव। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय सँगको सहकार्यमा सञ्चालित यो कार्यक्रम तपाईले हरेक साताको यसै समयमा लुम्बिनी प्रदेशका विभिन्न एफएमबाट सुन्न सक्नुहुन्छ। प्रदेशको आर्थिक सामाजिक विकास, संघीयता कार्यान्वयनमा प्रदेश सरकारको भूमिका, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा प्रदेश सरकारले अघि सारेका योजनामा आधारित विषयहरू यस कार्यक्रमका मुख्य सामग्री रहनेछन्। आजको यो कार्यक्रमको सातौं श्रृंखला लिएर हामी यहाँहरूको माझमा आएका छौं। प्रदेश विकास सरोकार तपाईँ हाम्रो साझा सवाल हो। तसर्थ सरकारले अघि सारेका विकास योजनामा नागरिकको चासो बढाउने गरी हामी तपाईसँग रेडियो मार्फत सहकार्य गर्ने गर्दछौ। आउनुहोस् अब लागौ आजका विषयवस्तुतर्फ। लुम्बिनी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम मार्फत समृद्ध लुम्बिनी भन्ने नारा दिएर आफ्ना विकास योजना कार्यान्वयनमा ल्याएको छ। यसै अन्तर्गत विकासको समृद्धिका लागि पर्यटनलाई पनि मुख्य आधार मानिएको छ। यो सन्दर्भलाई आज कार्यक्रममा पर्यटन सम्बन्धी सरकारका विशेष प्राथमिकता के छन्, पर्यटनका विकासका लागि जनताको अपेक्षा के कसरी सम्बोधन गर्दै हुनुहुन्छ भनेर यस कार्यक्रमका संयोजक विमल गेवालीले लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेसँग कुराकानी गर्नुभएको छ। अब लागौं उहाँसँग गरिएको कुराकानी।
चुनौतीपूर्ण अवस्थामा रहेको प्रदेश सरकार, त्यसको मन्त्रालयको नेतृत्व सम्हाल्दै गर्दाखेरिको सुरुको अनुभव सुनौ न सबभन्दा पहिला।
म सुरुमा त मन्त्रालयमा मन्त्री बनी आइसक्दा जुन मन्त्रालय मैले सम्हाल्न पुगेँ त्यो मन्त्रालयमा पहिला उद्योग र पर्यटन मात्रै, र त्योभन्दा अगाडि फेरि पर्यटन बाहिर रहेर उद्योग तथा यातायात भइरहेको अवस्था, र मैले सम्हाल्न पुग्दा त्यसमा उद्योग, पर्यटन र त्यसमा फेरि यातायात पनि त्यसमा थपिएर आएको। र आउन सामुलिक कस्तो हो भने, धेरै मुख्य कुरा त हामीसँग धेरै कानूनी जटिलताहरू छन्। हामीलाई कति कुराहरू कानून बनाउने कुराहरू नै बाँकी रहेछन्, र कति मुख्य कुरा त जति हामीले प्रदेश सरकारले गर्न खोजेका कुराहरूलाई काहीँ केही अप्ठ्यारो आइदियो भन्दा सँगसँग कानून बाजिने कुरामा र सङ्घ आकृषित, त्यो अवस्थामा सङ्घीय कानून आकृष्ट हुने कुराले गर्दा हामीलाई त्यही कुराहरू समस्या। र मुख्य कुरा त अब सबैलाई थाहै छ, प्रदेशलाई दिनपर्ने जुन अधिकार सङ्घीय सरकारबाट मुठी कसेर बसिरहेको अवस्थामा हामीले चाहेर पनि कति कुराहरू गर्न खोज्दा समस्या आएको कुराले अलिकति चिन्तित त हामीलाई बनाएकै छ। तर पनि जे जति छ त्यही भित्रमा राम्रो गर्नुपर्छ भन्ने कुराले हामी लागेकै छौं। र आइसक्न साथ संजोग होला, म पनि तपाईँको यो उद्योग, पर्यटन, अर्थ समिति, विषयगत समितिमा मन्त्रीभन्दा अगाडि त्यसमा थियौं, र त्यही उद्योग सम्बन्धी केही कुराहरू संशोधन गर्न पर्ने विधेयकहरू थिए र त्यसमा हामीले काम गर्दै थियौं, र त्यही मन्त्रालय पनि पर्यो। सामान्यतया कस्तो भन्दा, उद्योगकै कुरा गर्नुहुन्छ भने उद्योग भनेको त हामी नयाँ उद्योगहरू दर्ता गर्ने, उद्यमशीलतालाई बढाउने र युवाहरू बाहिर जाने कुराको जुन किसिमको अहिले चर्को देखिएको छ नि त, दबाव होइन, ती कुरालाई रोक्न पर्छ। हाम्रा देशका युवाहरू, नागरिकलाई कसरी उद्यमसँग जोड्न सकिन्छ, र उद्यमसँग हामीले उहाँहरूलाई जोड्न सक्यौं भने केही हदमा भयो भने हामीले विदेशी पलायनलाई रोक्न सक्छौँ, र कसरी काम गर्ने भन्ने कुरामा लाग्दै गर्दा पहिलो त हामीले उद्यमी बनाउनु पर्यो, सिप विकासका तालिमहरू दिन पर्यो। भन्दा उद्योगमा केही कुराहरू थिए, समस्याहरू थिए, र त्यसमा हामीले जस्तै तपाईँलाई सामान्य उदाहरण दिउँ, पहाडमा पनि 20 जना, तराईमा पनि 20 जना पुग्न पर्ने कुनै कुराहरू कार्यक्रम सञ्चालन गर्दा भन्ने कुरालाई हामीले त्यसलाई घटाएर पहाड़मा 15 भए पनि हुने, तराईमा 20 कायम गर्दा नै हामी तालिम दिने कुरामा सिप विकासका तालिमहरू दिने कुरामा गर्ने कुरा गर्यौं, र त्यसले अहिले पहाड़ी जिल्लाहरूमा पनि हामीले ती तालिम लिने मान्छेहरू पायौं, नत्र भने कस्तो भने फ्रिज भएर जाने, सहभागी नभेटिने अवस्था। र अर्को समस्या जुन तिनलाई दिने प्रशिक्षणार्थीलाई प्रशिक्षण दिने कुरा पनि हामीले अलि मथेल्लो तह राखेको, र प्रशिक्षक नै नभेटिने अवस्थाबाट त्यसलाई हामीले एक तह स्टेप तल झारेर अब प्रशिक्षक सहज रूपमा भेटिने अवस्थालाई हामीले संशोधन गर्यौं, र अहिले सबै जिल्लामा परेका कार्यक्रमहरूमा करिब करिब तालिम हामी दिने अवस्था छ। तालिम त दिउँ, तालिम दिइसकेपछि हामी त्यसलाई उद्यमसँग जोड्न पर्ने होला, रोजगारीसँग जोड्न पर्ने होला, ती कुरामा हामी लागिरहेछौँ। र यही कुरामा हामीले अर्को कुरा पनि गर्यौँ, प्रवृत्ति सहयोग, जुन कुरा पहिला चाहिँ अनुदान भन्ने कुरालाई हामीले ठ्याक्कै नलेखेर प्रवृत्ति हस्तान्तरण सहयोग भन्ने खालको हामीले त्यसमा संशोधन गर्यौँ। त्यो कस्तो भन्दा रुग्ण उद्योगहरू, जस्तै हामीसँग कुनै बेला कसैले उद्योगीहरूले उद्यमशील बन्छु भनेर उद्योगहरू खोल्नुभयो तर के कारणले उहाँहरूको बन्द भयो त्यसको डाटा पनि छैन र उहाँहरू आउनु पनि भएको छैन। भनेपछि त्यो रुग्ण उद्योगको पहिचान गरौँ। त रुग्ण उद्योगको पहिचानको कुरा मात्रै होइन कि त्यो रुग्ण उद्योगलाई पहिचान गरिसके पछाडि त्यसमा हामीले सरकारले कति त्यसलाई फेरि थप हामीले लगानी गरिदेऊ, त्यसलाई प्रमोट गर्नलाई, त्यसलाई जुन फेरि रिभाइभ गर्नका लागि त्यसलाई रिभाइभ गर्नका लागि सकिन्छ भन्ने खालको हामीले काम गरिराखेका छौँ। र त्यसको हामीले रुग्ण उद्योगको पहिचान मात्रै गर्ने होइन कि त्यसलाई फेरि सञ्चालनमा ल्याएर त्यसलाई त्यो किन भन्दा त्यसमा हामीले तिनलाई प्रविधि सहयोग के कारणले रोकियो होइन, के कारणले उहाँहरू त्यसबाट भाग्नुभयो, तिनलाई फेरि हामी सञ्चालन गर्नका लागि हामीले गर्न सक्ने सहयोग के छ, त्यो गर्यौँ भने त्यसमा 10 जना त रोजगारी पाउँछ, त्यो फेरि चलायमान भएर त्यसले राम्रो गर्न थाल्यो भने अर्को 10 जनाले रोजगारी पाउँछ होइन, त्यसलाई हामी रोजगारी जोड्न सक्छौँ भनेर त्यो कार्यक्रम पनि हामीले चलाएका छौँ। र पर्यटनका क्षेत्रमा भएर अब अहिले हामीले उद्योगलाई दर्ता र नवीकरणमा हामीले छुट, यसले नयाँ उद्योग थपिने र नवीकरण हुने क्रम पनि हामीले बढेको छ।
हाम्रो प्रदेशको नामै लुम्बिनी, गौतम बुद्ध, भगवान गौतम बुद्ध जन्मस्थान रहेको लुम्बिनी क्षेत्र, त्यो आफैमा एउटा अन्तर्राष्ट्रिय गतिलो गन्तव्यको रूपमा रहेको क्षेत्र, सधैँ सम्भावनाका कुरा गरिरह्यौं। कतिपय सन्दर्भमा पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटन व्यवसायीहरूका गुनासा कतिपय के पनि सुनिन्छन् भने, नीतिगत हिसाबले हाम्रो चाहिँ पर्यटनलाई अलिकति उद्यमशील बनाएर अगाडि लैजानको लागि नीतिगत कानूनी अडचनहरू पनि छन्, ती अलिकति अप्ठ्यारा खालका नीतिगत कानूनहरूले गर्दाखेरि पनि गाह्रो छ भन्ने खालको कुरा थियो। उद्योगमा जस्तै पर्यटन सम्बन्धी नीतिमा पनि अलिकति खुकुलोपन ल्याउने हो कि त्यतातर्फको तपाईँको चाहिँ तयारी
हामी गरिरहेछौँ? हामीले प्रदेशबाट भएका समस्याहरू, पर्यटनका क्षेत्रमा लागेका व्यवसायीहरूलाई त्यो हामीले सबै अध्ययन गरेर पर्यटन हामीले प्रदेशबाट हुने कुरा त हामीले खुकुलो बनाउँछौ नै, तर कति कुराहरू कस्तो रहेछ भन्दाखेरि संघले नै गरिदिनुपर्ने कुरा छ। संघलाई त हामीले के गर्ने, आग्रह गर्ने कुरा हो। त्यही हिसाबले केही सहयोग होला भनेर हामीले बर्दियामा घुम्न जाउँ बर्दिया भन्ने अभियान पनि हामीले चलाएका छौँ। त्यो सँगै जोडेर हामीले त्यही विषयगत समितिको बैठक बस्न त्यो आग्रह गर्यौं र संघको सबै आउनुभयो र हामीले देखिएका समस्याहरू, त्यति मात्र होइन हामीले लुम्बिनी क्षेत्रभरिकै सबै व्यवसायहरूलाई बोलाएर हामीले कार्यक्रम राखेर उहाँले सबै आफ्नो धारणाहरू राखेर संघीय मन्त्री सबैले उहाँहरूले सुनेर पनि त्यो कुराहरू जानुभएको छ र देखिएका बाधा व्यवधानहरूलाई हामी पहल गर्छौं भनेर उहाँहरूले भन्नुभएको छ। म सानो उदाहरण दिए यसैमा, जस्तै तपाईँले भन्नु पर्यटन, अब जस्तै होटल व्यवसायलाई हामीले पर्यटन व्यवसाय त भन्छौँ नि त,
हो
रिलेटेड क्षेत्र हो, पर्यटन व्यवसाय नै हो, उद्योग पनि हो, उद्योग पनि हो नि होइन। तर के छ भन्दा उद्योगलाई, उद्योगपतिहरूलाई, जो उद्योग ठूल्ठूलो उद्योगलाई मात्रै हामीले उद्योग भन्न ठान्यौँ के, त्यो उद्योगहरूलाई चाहिँ हामीले बिजुलीमा सब्सिडी हामीले दिएका छौँ, 5 रुपियाँमा उहाँले युनिट बाल्नु भएको छ। तर होटल व्यवसायहरूले अहिले पनि हामी तपाईँ हामीले बालेको जस्तो 12 रुपियाँ युनिट बालिरहनु भएको छ होइन। त त्यो कसले गरिदिने हो, हामीले त्यसलाई दबाब दिने हो, यो कुरा छ समस्या भनेर माथि भन्ने त्यो गर्ने कसले हो त भन्दा त संघीय सरकारले गर्न पर्यो नि त हो। यस्ता यस्ता कुराहरू हामीले सबै कुराहरू पर्यटन व्यवसायलाई बढ्न र हामीलाई अप्ठ्यारा, जस्तै पर्यटनहरू नेपालमा किन आउँदैनन्, कम आइरहेछ, हामीले हल्ला मात्र पिटेर भएन नि त। तपाईँको हाम्रो पर्यटनहरू जस्तै अरू देशमा जाँदाखेरि पर्यटनमा सेम पैसा छ, हाम्रो यहीँबाट काठमाडौँबाट तपाईँको बर्दिया आउन मन लाग्यो विदेशी पर्यटक आयो भने त्यही प्लेन हामी तपाईँको 7-8 हजारमा चढ्छौँ भने उनलाई 40 हजार पुर्याइया छ, समस्या छ नि। बाह्य पर्यटकहरू लुम्बिनी नेपाल किन आउने, होइन नेपाल आउँदा लुम्बिनी आउँला, तर नेपालै किन आउने भन्दाखेरि उनीहरूलाई त अन्य देश जानुभन्दा नेपालमा सबै कुराहरू घुम्ने पनि छ र सँगसँगै खर्च पनि अलिकति कम छ भन्ने त पार्न पर्यो नि त। यहाँका होटलहरू पनि मिद्वी छन्, यहाँका मानिसहरू पनि ठिक छन्, यहाँको व्यवहार पनि ठिक छ, यहाँका सबै ट्रेलहरू पनि सुरक्षित छन्, हवाई मार्ग सुरक्षित छ, स्थल मार्ग सुरक्षित छ, सबै कुरा सुरक्षित छ, होटल पनि सस्तो छ, र म अन्य देशमा जानुभन्दा 1 हप्ता बढी त्यही पैसाले बस्न सक्छु भनेपछि नै नेपाल आउँछ।
अब यहीँनिर जस्तो लुम्बिनीको प्रसङ्ग आउँदाखेरि कतिपय सन्दर्भमा त्यहाँ लुम्बिनी विकास कोष छ, वर्षौंदेखि गुरु योजना बनाएर भलै तपाईँको दायित्वभित्र त्यसलाई पार्न दिएको छैन, संघीय सरकारले नै हेरिरहेको अवस्था छ। त्यसका निम्ति संघले अधिकार दिएन भनेर गुनासो गर्न थालेको पनि धेरै भयो। किन संघले यो ढंगको चाहिँ अधिकारको विषयमा मुठी कसेर बसिरहेको होला? तपाईँहरूले संघीय सरकारसँगको एउटा सामूहिक पहल अथवा प्रयत्न मार्फत पनि त जसरी पनि जनताको हामीले चाहिँ मुद्दा मागलाई सम्बोधन गर्नुपर्छ भन्ने गरी अलिकति लबिङ नपुग्या हो कि के हो यो विषयमा के भन्नुहुन्छ राजनीति?
लबिङ पुग्या छ, हेर्नुहोस्, अब भनियो त्यहाँ लागेकै छौं भनेकै छौं, हामीलाई देखिएका समयहरू लिखित रूपमा मौखिक रूपमा पठाउन पर्ने कुराहरू सबै गरिरहेछौं। विषयगत समितिको बैठक बस्छ तीन तीन महिनामा, छ छ महिनामा, होइन, त्यसमा पनि व्यापक कुरा उठ्छ ल अब यो गर्ने भन्ने हुन्छ, तर निर्णय आउँदाखेरि आइपुग्दैन ठिक ठाकको, एउटा कुरा तपाईँ ठ्याक्कै जोड्नुभयो। लुम्बिनी विकास कोष हाम्रो यहाँ गौतम बुद्धको छ, तिलौराकोट छ, ठूलो एउटा, यो त भएन हाम्रो एउटा सम्पत्ति हो नि, तर त्यही लुम्बिनी प्रदेश सरकार छ। ल मैले प्रश्न भने मैले व्यक्ति को हुन्छ पछि गाउनु, यो प्रदेश सरकारको पर्यटन मन्त्रालयको हो, त्यसमा पनि स्वामित्व त हुन पर्यो नि भन्ने कुराहरू जोड्नुहोस् भन्दा अहिले त्यसमा बैठकमा पनि बोलाइँदैन, र कम्तीमा त्यहाँको संघीय सरकारको मन्त्री अध्यक्ष हुन्छ भने यहाँको प्रदेश सरकारको मन्त्री सहअध्यक्ष भन्दा र यो मन्त्रालयसँग जोडिँदा त्यहाँभित्रका संघले गर्ने संघले गर्ला, हामीले गर्ने हामीले गरौंला, होइन, त्यही पनि नहुँदा पनि नगर्ने भन्ने होइन। अहिले पनि हामी त्यहाँ के गर्न सकिन्छ भनेर आगामी बजेटको योजनामा लुम्बिनीमा आउने पर्यटकलाई त्यो लुम्बिनीमा के गर्न सकिन्छ त बढी बसाल्न सकिन्छ भन्दै अब रोकिएको एक जमानामा पूजा भारै छ, अब त्यसलाई पूजा गर्दै गर्दा बिहान साँझ त्यो त्यसका लागि के गर्न सकिन्छ भने हामीले काम गर्न थालेका छौँ, त्यसका लागि केही बजेटको व्यवस्थापन गर्ने भन्ने कुरा उठेको छ। हामीले नगर्नेको होइन, गर्न पनि खोजिरहेछौँ, तर गर्न खोज्नेलाई कुरालाई अलिकति जोड दिन पर्ने हो नि त, जोडोस् भनेर त्यो कुरा उठाछौँ र मौखिक रूपमा अब हामी गर्छौँ भनेर पनि भन्नुभएको छ, अब हेरौँ होइन, आशा गरौँ, ती कुराहरू छन्। त्यसकारणले गर्दा हामीले अथाह सम्भावना भएको पर्यटन क्षेत्रमा हामीले कामै गर्न सकेका छैनौँ मुख्य कुरा। धेरै समस्या छन् हेर्नुहोस्, होइन, धेरै समस्याहरू छन्। मैले सानो उदाहरण दिन्छु तपाईँलाई, अहिले हामीले गरेको निर्णयले अर्को साल हामीले रिजल्ट पाइहाल्छौँ भन्ने होइन, अहिले गरेको निर्णयले दस वर्ष पछाडि पनि तर काम त सुरु त गर्न पर्यो नि,
दीर्घकालीन
गर्न सक्छ। तपाईँको मकाउले मकाउको 2001 खेल क्षेत्रको जुन उदारीकरणको नीति लियो नि, अहिले 18 वर्ष पछाडि 2018 3 करोड पर्यटक गएछन् त्यहाँ खेल खेल्न लागि, एकमा गरेको निर्णयले 2018 पुग्यो नि त, होइन। त्यहीको एउटा प्रोफेसरले यहाँ 2075 नेपालमा लगानी सम्मेलनमा एक पर्यटन सम्बन्धीको वक्ता हुनुहुन्थ्यो, उहाँले नै भन्नु भएको छ कि तपाईँले सर्च गरेर हेर्न सकिन्छ, नेपालले पर्यटन क्षेत्रको सम्भावना छ तर पर्यटन क्षेत्रमा गर्नपर्ने काम नेपाल सरकारले गरेकै छैन। हाम्रो जीडीपीमा योगदान कति जम्मा भन्नुहोस् न, 3.8% त्यही मालदिप्समा कति छ तपाईँको 80% छ, त्यही फिजीमा कति छ 40% पर्यटन क्षेत्रबाट छ भन्दा हामीले त भयंकर सम्भावना भनेका छौँ तर हामीले गरेका छैनौँ। तर यसको लागि त सम्पूर्ण सरकारै राज्य सबै लाग्न पर्यो र सँगसँगै हामी प्रदेश लुम्बिनी प्रदेश सरकारलाई के गर्न सकिन्छ भनेर ठोस कामको शुरूआत गरौँ भनेर हामी लागिरहेछौँ।
कतिपय सन्दर्भमा राजस्व संकलन गर्ने र प्रदेश सरकारको आमदानीको स्रोतको पाटो केलाउँदाखेरि यो क्षेत्र पनि यहाँको चाहिँ यातायात क्षेत्रले एउटा राम्रो योगदान दिएको अवस्था पनि हो। लुम्बिनी प्रदेशको यातायात क्षेत्र सुधार गर्नको लागि तपाईँले चाहिने नीतिगत सुधारका प्रयासहरू के कस्ता गर्नुभयो र अवस्था कस्तो पाउनुभयो त्यो विषय पनि जान्छ।
यातायात क्षेत्र भनेको कस्तो भन्दा नागरिकलाई डे टु डे टच हुने कुराहरू हो, होइन, हाम्रो सोचको सरकारको कस्तो भयो आमको कि हरेक क्षेत्रका लिडरहरूको पनि पार्टीका नेताहरूको पनि जनप्रतिनिधिको पनि कस्तो खालको सोच पाइयो भने यही बाटो ठुलो बनाउने सिँचाइ त्यो पनि ल्याउने नल्याउने भनेको होइन, तर यतातिर ध्यान जुन यो यातायातमा होइन पब्लिक त जान्छ नि, त्यहाँ जाँदै गर्दा 1 घण्टामा हुने काम 15 मिनटमा हुने कामलाई 3 दिन लगाइदिएको छ, सामान्य हो नि। अब यो डिजिटलको यो कुरा छ, डिजिटलमा हामी जानै नसक्ने, अनि यो पनि कन्ट्रोल कहाँ थियो भन्दा माथि रहेछ सङ्घमा। अब लाइसेन्स छपाईका कुरा छ, 2 वर्ष 3 वर्ष 4 वर्ष 5 वर्षसम्म त्यो रिन्यू गर्नु अर्को बेलासम्म लाइसेन्स नआउने होइन, त्यो कागजबाट चलाउन पर्ने, अनि त्यहाँ गयो केही कुरा गर्न गयो ठेलम ठेल भिड छ, होइन यसलाई कन्ट्रोल गर्नुपर्छ, यसलाई हामीले चाहिँ के अरे सेवा विस्तार गर्नुपर्छ, त्यसका लागि कन्ट्रोल गर्ने दुईवटा उपाय छ। या त हामी पूर्ण डिजिटलमा जान सक्नु पर्यो, पूर्ण डिजिटलमा जाने कुरा त अब हामी सुरु गऱ्यौँ, अहिलेको विषयगत समितिले हामीलाई अधिकार पनि दियो, लाइसेन्स छपाई समेत पनि साथै प्रदेशको गर्ने कुरा गर्यो, अब हामी काम गर्छौँ। अहिले त बजेट छैन, आउनेमा बजेट व्यवस्थापन गरेर यसलाई एकरूपता ल्याउने गरिकन डिजिटलमा पनि जाने, लाइसेन्स पनि छाप्ने, सबै कुराहरू गर्ने भन्ने कुरा छ। तर ती कुराहरू पनि भयो। तर अहिले अहिले तपाईँको लुम्बिनी प्रदेशमा हेर्नुहुन्छ भने रूपन्देहीमा, दाङमा, नेपालगञ्जमा होइन, एउटा पाल्पामा मोटरसाइकलको यति हो हामीसँग, जिल्ला कति छ 12 छ। अनि तुलसीपुरमा पनि कहाँ गइरहेको छ भन्दा रोल्पाको मान्छे जाने भयो होइन, अनि अर्घाखाँची गयो, उता कोही यता जाने भए, कोही उता पूर्व जाने भए, कोही पश्चिम जाने भए, नवलपरासीको सम्म कहाँ आउने पर्ने भयो, बुटोल आउनु पर्ने भयो। अनि प्रेसर बढी भएपछि के हुने भयो, जुन हामीले सोचेको जस्तो सेवा हामीले दिन नसक्ने भयौँ, एकदम त्यो गर्ने कुरा छ। तर अहिले त बजेट व्यवस्थापन छैन, आउनेमा दुई तिन ठाउँ हामी थपाउँला, थप्ने तयारीमै छौँ होइन, बर्दिया एउटा थप्नुपर्छ कि प्युठान थप्नुपर्छ कि कपिल वस्तु भन्ने हामी लागेको छौँ, ज्यादा हामीले सम्भावना छ र सक्ने कुरामा। र त्यही नवलपरासीमा म्यान पावर पनि एकजना थप्नु पर्ने रहेनछ, त्यहाँ मोटरसाइकलको मात्र रहेछ, म आइसके पछाडि त्यहाँ सकिन्छ कि सकिँदैन भनेर अध्ययन गर्दा अहिले ट्र्याक्टर जीप चार पाङ्रे त्यहाँ चारवटा पाँचवटा हामीले थप्यौँ, तपाईँले त्यो न्युज पनि हेर्नुभयो होला, भन्दा सकिँदो रहेछ नि। अब बुटोलमा अलिकति घट्यो नि त प्रेसर, एकजना मान्छे पनि थप्नु परेन, जे हामीसँग संरचना थियो त्यही संरचनाले हामीले अरू क्याटेगोरी हामीले थप्यौँ। कोलपुरमा हामीले यातायात कार्यालयको सेवा अर्को एउटा शाखा विस्तार हामीले गर्यौँ होइन, जे सकिन्थ्यो अहिले त्यो गरियो। अब आउनेमा यो क्षेत्रमा के गर्न सकिन्छ यातायात क्षेत्रलाई भन्दा डिजिटलाइजेसनमा लग्ने कुरा छ, लाइसेन्स यहाँ छाप्ने कुरा छ, त्यसका लागि त छाप्छु भनेर मात्रै भएन नि, यो गएको बजेटमा पैसा पनि कहीँ राखेको रहेनछ, गत सालकै दायित्व हेरेर तिर्ने कुराले समस्या होइन, र आउने बजेटको व्यवस्थामा नागरिकसँग डे टु डे टच हुने कुरालाई हामीले सेवा विस्तार गर्नुपर्छ भन्ने कुरा हामी लागेका छौँ। त्यतातिर हामीले पूर्ण प्रतिबद्धताका साथ सङ्घ सरकारले पनि हामीलाई जति अधिकार दिनुपर्ने अब बढाउँदै यो यातायात क्षेत्रमा दिएको कुरालाई हामीले त्यसलाई सदुपयोग गर्दै अगाडि बढ्ने कुरामा हामी लागेको छ।
अब निष्कर्षमा जाउँ मन्त्रीज्यू, अब जसरी यहाँहरूको एक खालको चाहिँ विद्यार्थी राजनीतिदेखि नै राजनीतिप्रतिको चाहिँ सेवा भावनाले प्रेरित भएर राजनीतिलाई नै क्यारियर बनाएर आउनु भएको छ, युवा उमेरमा हुनुहुन्छ, आम पब्लिकको तपाईँहरूप्रतिको अपेक्षा जनताले निर्वाचित गराएर पठाइसके पछाडि जुन ढंगका प्रतिबद्धताहरू लिएर तपाईँहरू जनता कहाँ जानुभएको थियो त्यसलाई सम्बोधन गर्नको लागि कतिपय सन्दर्भमा यो ब्युरोक्रेसी भर्सेस राजनीतिक नेतृत्वको बीचमा समन्वय नहुँदाखेरि पनि कर्मचारी तन्त्रले राजनीतितर्फ चाहिँ दोष देखाइदिने, राजनीतिले कर्मचारी तन्त्रपट्टि दोष देखाइदिने कारणले गर्दाखेरि पनि डेलिभरीमा चाहिँ हाम्रो सरकारहरू लोकप्रिय बन्न नसकिरहेको अवस्थामा यो कर्मचारी तन्त्र कतिको चाहिँ अवरोधक हो र यसको व्यवस्थापन गर्न हामी जहिले पनि समस्याको रूपमा मात्रै तेर्साइरहने कारण के हो, यहाँको अनुभवले के भन्छ निष्कर्षमा?
यस्तो हेर्नुहोस्, यो मलाई लागेको मेरो व्यक्तिगत रूपमा र मेरो अनुभवले, यो प्रदेश सरकार प्रदेश हामीले बनायौँ, माडफाँड गऱ्यौँ राज्य होइन, यो संहितामा जाने सबै कुराहरू भयो, तर हामीले सँगसँगै हामीले के गरिनौँ भने यो प्रदेशको त बल्ल अलिअलि लोकसेवाबाट बल्ल सुरु हुनु भएको छ, कर्मचारी माथिबाट आइदिने होइन, त्यो पनि सेवा सुविधा अलिकति भएको ठाउँ जस्तै बुढो हुँदाखेरि अलिक बढी आउने, अलिकति दाङमा आउने नमान्ने एक कुरा भयो, र यसको सबैभन्दा मूल जड भनेको अस्थायी सरकार हो। हेर्नुहोस्, अस्थिर सरकार होइन, अब छ महिनामा ढल्ने कि के गर्ने, अब मन्त्री आएको एक वर्ष पनि नभइकन के बुझ्न पाउँछ होइन, त्यो त बुझ्दा बुझ्दै जान्छ, कतिमा पाँच वर्ष स्थायी सरकार चलाउन पाइयो भने त्यो कुरा अब बुझ्दै गइन्छ, र त्यसपछि कानून निर्माण त्यसका जटिलताहरूलाई हटाउँदै जाने कुराहरू एउटा रहला, र कर्मचारीहरू कस्तो कुरा भने अब प्रदेशमा आइदिएको सङ्घबाट आएको कर्मचारी एक वर्ष मैले बस्ने हो, एक वर्ष पछाडि फेरि म फर्किने हो भन्ने मानसिकताले, अनि यो प्रदेशप्रति त्यहाँहरूको धेरै मुहै हुँदैन क्या,
हाजिर गरे
तलब आउँछ, अनि यो किन चिन्ता गर्ने भन्दा हामीले जबसम्म प्रदेश सरकारबाटै मुख्य सचिवसम्मै को हामीले यहाँ उत्पादन गर्न सक्दैनौँ, त्यो खालको लोकसेवाबाट हामीले सबै चाहिने कर्मचारी यही प्रदेशबाट गर्ने भने प्रदेश भने कस्तो भनेपछि अब मेरो विकल्प प्रदेशमै बस्ने हो, त यही प्रदेशलाई मैले समृद्धि बनाउने हो, म स्थानीय पनि जान पाउँदैन, त्यस्तै प्रहरी त सशस्त्र प्रहरी आउँदा जान पाउँछ र पाउँदैन नि, प्रहरीको भविष्यले त प्रहरी नै बिताउँछ हो, भने जस्तो हामीले प्रदेशकै संरचनाबाट हामीले कर्मचारीहरू गर्न थाल्यौँ भनेपछि त्यसपछि एउटा अपनत्व पनि हुन्छ, र यी देखिएका र अस्थिर सरकारका एउटा कुरा भयो र कर्मचारीहरूमा पनि त्यो किसिमले भयो भने हामीले त्यसलाई राम्रो गराउन सकिन्छ भन्ने मेरो बुझाइ छ।
अहिले सुनायो लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेसँग यस कार्यक्रम समृद्धिका पाइलाका संयोजक विमल गेवालीले गर्नुभएको कुराकानी। तपाईँ अहिले कार्यक्रम समृद्धिका पाइला लुम्बिनी प्रदेशका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै हुनुहुन्छ। अबको प्रस्तुतिमा पर्यटन सम्बन्धी रेडियो रिपोर्ट सुनाउँछौ। लुम्बिनी प्रदेशको पहाड़ी जिल्ला पाल्पा पर्यटनको प्रचुर सम्भावना भएको जिल्ला हो। यहाँ घुम्न डुल्न हेर्न लायक धेरै स्थानहरू रहेका छन्। पाल्पा प्राकृतिक रूपमा सुन्दर छ नै, धार्मिक पर्यटनको हिसाबले समेत अब्बल छ। कार्यक्रम समृद्धिका पाइलाका लागि पाल्पाबाट विष्णु खनालको रिपोर्ट सुनौ।
नेपालकै सुन्दर जिल्ला हो पाल्पा। यहाँ इतिहास बोकेका धेरै स्थानहरू रहेका छन्। सेनकालीन सभ्यता बोकेको पाल्पामा पर्यटन नै मुख्य गन्तव्य हो। धार्मिक पर्यटन अन्तर्गत रिब्दीकोटको भैरवस्थान मन्दिर प्रमुख गन्तव्य हो। अहिले पनि ठूलो संख्यामा भैरवनाथसँग भाकल गर्न र भाकल पूरा भएपछि दर्शन गर्न आउने भक्तजनहरूको भिड रहन्छ। पोखराबाट आउनुभएका दिपक कार्की र काठमाडौँबाट आउनुभएकी भक्तजन जानुका न्यौपाने
आफ्नो भाकल पुरा हुन्छ भन्ने जनविश्वास भएको हुनाले यहाँ हामी एकचोटि दर्शन गर्न आऊ भनेर आएको हो र एकदम राम्रो ठाउँ रहेछ र विश्वको सबैभन्दा ठुलो त्रिशूल रहेको पनि यहाँ मानिन्छ।
काल भैरव भनेको त अब सबभन्दा ठुलो देवको देव महादेव ऋषा रूप हो होइन, रुद्र रूप हो। विश्वास त एकदम धेरै नै छ होइन, किनभने यहाँ जे जे भइरहेको छ अहिलेसम्म सबै मायाको इच्छाहरू सबै पुरा भइरहेको।
नेपाल सरकारको करिब 15 करोडको बजेटले विक्रम सम्बत 2078 सालमा मन्दिरको जीर्णोद्धार सम्पन्न भएपछि भक्तजनहरूको संख्यामा समेत वृद्धि भएको छ। विशेष गरी मङ्सिर र वैशाखमा यहाँबाट बसाइसराई गरी गएकाहरू क्षमा पूजा गर्नका लागि आउने गर्छन्। इतिहासका जानकार निर्मल श्रेष्ठ।
भारततिरबाट पनि आउँछ यहाँ होइन, अरू विभिन्न जिल्लाबाट आउँछ। यहाँबाट माइग्रेट भएको मान्छेहरू अरू जिल्ला छ भने यहाँ क्षमा पूजाहरू गर्ने मङ्सिरमा, त्यसपछि वैशाखमा ठुलो पूजा हुन्छ।
त्यस्तै पाल्पाको रम्बा गाउँपालिकाको टाउमा अवस्थित रम्बादेवी मन्दिर पछिल्लो समय धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ। ऐतिहासिक धार्मिक तथा पर्यटकीय मान्यताका रूपमा विकसित मन्दिरमा भक्तजनहरू आफ्नो भाकल पूरा हुने जनविश्वासका साथ दर्शन गर्न आउने गरेका छन्। त्रेतायुगमा भगवान रामले सीता अर्थात रमालाई तीर्खा मेटाउन रामबाणले पानी उत्पत्ति गराएको हुनाले यसलाई रमा पानी पनि भन्ने गरिन्छ। 23 वर्षदेखि मन्दिरमा नियमित पूजा गर्दै आउनु भएका पुजारी टिकाराम बस्याल र स्थानीय कृष्ण नेउपाने
कार्तिक पूर्णिमा, वर्षित पूर्णिमा अनि फाउ पूर्णिमा, वैशाख पूर्णिमा यी दिनमा बढी पूजा हुन्छ। भगवान राम वनवास हुँदै आउँदा रामपुर हुँदै आउनुभयो अनि यहाँ आएर बस्नुभयो। सीतालाई प्यास लागेर बाण हानेर पानी उत्पत्ति गराउनु भयो। खास त सीताको नाम रमा हो, रामले बोलाउने नाम रमा।
भगवान रामले वनविहार गर्ने क्रममा बाण हानेर आफ्नो पत्नीलाई तीर्खा लाग्दाखेरि बाण हानेर पानी निकाल्नु भएको हुन, त्यही भएर रमा पानी नाम रहेको उहाँको श्रीमतीको नाममा। कृष्ण जन्माष्टमीमा अलि बढी दर्शकहरू आउनुहुन्छ, नेपालको धेरै ठाउँहरूदेखि लगायत इन्डियादेखि पनि आउनुहुन्छ धार्मिक पर्यटकहरू।
यस पाल्पाको अर्को महत्वपूर्ण पर्यटकीय स्थलको रूपमा रानीमहल दरबार रहेको छ। सडक सुविधाको सहज पहुँच र पहिले भन्दा व्यवस्थापकीय पाटोमा सुधार भएसँगै दैनिक 100 आन्तरिक तथा बाह्य पर्यटक रानीमहल पुग्ने गरेका छन्। प्रेमको प्रतीकको रूपमा मानिने रानीमहलमा दैनिक सरदर 500 देखि 1000 पर्यटक पुग्ने गरेका छन्। त्यसबाट तानसेन नगरपालिकाले वार्षिक 60 लाख आमदानी गर्दै आएको छ। संघीय सांसद नारायण आचार्य,
आउने दिन यसको चाहिँ विकासको निमित्त हामीले चाहिँ एउटा महत्वपूर्ण चाहिँ भूमिका निर्वाह गर्नको निमित्त यसको चाहिँ सम्वर्धन विकास र संरक्षण गर्ने चाहिँ काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। सरकारले अवश्य पनि त्यो योजनालाई सहयोग गर्नको निमित्त हामीले चाहिँ अगुवाई गर्नेछौँ, साथ दिनेछौँ।
पर्यटनको धेरै राम्रो सम्भावना भएको पाल्पामा तालपोखरा, श्रीनगर, पाल्पा दरबार, ऋषिकेश लगायतका थुप्रै धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन्। पर्यटनका यी अमूल्य सम्पदाहरूलाई तिनै तहका सरकारले विशेष प्राथमिकता दिने र पर्यटन पूर्वाधारको विकासलाई अगाडि बढाउने हो भने पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न टेवा पुग्ने देखिन्छ। कार्यक्रम समृद्धिका पाइलाका लागि विष्णु खनाल पाल्पा।
पाल्पा जिल्लामा रहेको पर्यटन सम्बन्धी तयार पारिएको यो रिपोर्ट सँगै आजका लागि रेडियो कार्यक्रम समृद्धिका पाइला यति नै। आउँदो साता अर्को कार्यक्रममा यस्तै सामग्री सुनाउन आउने नै छौ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम संयोजक विमल गेवाली, प्राविधिक सहकर्मी गोपाल ऋषि र म प्रस्तुता देव यादव बिदा हुन चाहन्छौ। नमस्कार।